ओम शांति। आज का विषय एकांत, एकाग्रता और एक रस स्थिति। अपनी तीनों बातों का एक दूसरे के साथ कनेक्शन कहें, संबंध है। एक रस स्थिति बनाने के लिए एकाग्रता की आवश्यकता है और एकाग्रता के लिए एकांत की जरूरत है। और बाबा ने बहुत एकांत की बहुत अच्छी परिभाषा बाबा ने बताई है कि एकांत माना एक के अंत में जाना। हम समझते एकांत माना द्वापर युग से समझा कि भाई जंगल में चले जाओ जहां लोग न रहते हों, गुफा में चले जाओ तो वहां एकांत। घरों में व्यक्ति समझेगा कि कोई कमरे के कोने में बैठ जाओ तो एकांत, कहां कोई न हो वहां जाके बैठो एकांत, वो भी एकांत है। लेकिन वह एकांत बाह्य दृष्टि से है, लेकिन अंदर की एकांत की स्थिति। कई बार देखें कि कोई व्यक्ति न हो किसी स्थान पर, हम अकेले हों, लेकिन फिर भी तन से अकेले होते हैं, लेकिन मन से कई व्यक्तियों के साथ हम जुड़े हुए होते हैं। कई व्यक्तियों को हम याद कर रहे होते हैं, कई प्रसंग याद कर रहे हैं, कई बातें याद कर रहे हैं, तो मन से तो हम अकेले नहीं है, दूसरों के साथ जुड़े हुए हैं हम। क्या उसको एकांत कहें? तन से आसपास कोई नहीं है, लेकिन मन में तो बहुत लोग हैं, तो भी एकांत का अनुभव नहीं होता है। कई बार अनुभव किया होगा कि अकेला व्यक्ति बैठा होता है और मन में बहुत हलचल होती है, मन के अंदर बहुत सारी बातों के तूफान होते हैं, वो एकांत में है लेकिन अंदर उसको शांति की अनुभूति नहीं होती है, सुख की अनुभूति नहीं होती, क्योंकि मन से वो अकेला नहीं है, तन से अकेला है। इसलिए यहां मन का, मुख का मौन, मन का मौन, दोनों बातें कही जाती है। ऐसे मन का एकांत, जैसे तन से भी कोई सामने नहीं है तो आप किससे बात करोगे, मुख से किससे बोलोगे? ऑटोमेटिकली मौन, मुख से बोलने की बात ही नहीं रही क्योंकि कोई व्यक्ति नहीं है। अभी मन में बहुत लोगों की स्मृति है तो मन से बातें होती है, मन बोल रहा है तो मन का मौन नहीं हुआ। तो मन का एकांत माना हमारा मन वो एक बाबा में लगा हुआ हो। तो मन का मौन भी होगा और मन एकांत की अनुभूति करेगा कि बस मैं हूं और मेरा बाबा है, दूसरा कोई मन के अंदर नहीं है, तब तो मन के एकांत का अनुभव कर सके। लेकिन बाबा ने हमें वो सिखाया है, वो शिक्षा दी है कि कितने सारे लोगों के बीच में हम बैठे हों तो भी एकांत का अनुभव कर सके, क्योंकि प्रवृत्ति में रहने वाले, समाज में रहने वाले हर समय आप कोई एक कोने में नहीं बैठ सकते हो, ऐसा पॉसिबल है, संभव है? वे मेरे को एकांत चाहिए, मैं बस कमरे में कोई ना हो, या कमरे के कोने में मैं हूं, वहां कोई आए नहीं जाए नहीं, मेरे को एकांत, ऐसा संभव है? प्रैक्टिकल नहीं है, पॉसिबल नहीं है ये एकांत। भले हम सबके बीच भी हो, कुछ सौ हो, कोई हजार हो, कितने हजार हो, लेकिन मेरा मन उसमें इन्वॉल्व नहीं होता है तो एकांत का अनुभव करेंगे। बॉम्बे में रहते हैं तो ये एकांत के अनुभव की बात बताऊं कि हम जहां रहते हैं वहां से बॉम्बे में जाओ तो एक घंटा की जर्नी। अब उसके अंदर ट्रेन में इतना रश होता है, लाखों लोग एक साथ जर्नी ट्रेनों में करते रहते हैं ना, दिन के इतने लाख लोग ट्रेनों में आते हैं और जाते हैं, तो भीड़ होती है। सोचा इसके अंदर भी एकांत का अनुभव करना हो तो बाजू में बैठे हैं, कोई अपने विषय की बात सामने बैठे हैं, कुछ अलग बात कर रहे हैं, कोई का आपस में किसी जगह के कारण झगड़ा भी हो रहा है, किसी की और कोई विषय की चर्चाएं ट्रेन में और बस में देखो तो ये सब हरेक का अपना अपना संसार, वहां एक डब्बे में कितनी दुनिया होती है, दो लोग आपस में अपने संसार में हैं, दूसरे चार अपनी बातें कर रहे हैं, दूसरे अपनी, तो एक ही डब्बे में कितनी दुनिया, कितने संसार हैं। अब मन बुद्धि वहां इन्वॉल्व होते हैं जिनकी भी बात सुनने के लिए मन उसमें इन्वॉल्व हुआ तो उनके संसार का प्रभाव वो मेरे मन पर पड़ेगा, मुझे असर वो चीजें करेगी। बातें उनकी चल रही होगी लेकिन हम सुनने में एकाग्र है तो हमारे चेहरे के भावों में क्या होता है, चेंज आता है, क्योंकि इन्वॉल्व हुए ना तो मन को असर रंग चढ़ने लगता है और उसकी इफेक्ट हमारे चेहरे पर भी आने लगती है, तो एकांत का अनुभव नहीं होता उसमें। लेकिन ट्राई किया कि भाई आंखें बंद कर अपने ज्ञान के कोई विषय को लेके उसकी गहराई में जाने के लिए चिंतन करने में अपने आप को व्यस्त कर दिया, बाबा की बातों को लेकर के मन को उसमें इन्वॉल्व किया, एकाग्र किया, तो इतनी जर्नी कहां पास हो गई पता भी नहीं चला, और बाकी लोग होते हुए भी उनकी बातों का कोई असर भी नहीं हुआ, और लगा कि बस मैं अकेली थी, मैं अपने चिंतन में, अपने सोच में, मैं एकांत में अकेली, भले बहुत लोग हैं लेकिन फिर भी एकांत का अनुभव हम कर सकते हैं, लेकिन अपने आप पर पूरा कंट्रोल चाहिए, नेत्र पर भी कंट्रोल चाहिए तो हमारी कान की कर्मेंद्री पर भी हमारे कंट्रोल, और हमारी मन बुद्धि उसको हम कहां जोड़ रहे हैं ये बहुत इंपॉर्टेंट है, उस चीज का असर मेरे पर होता है, मैं कहां पर भी हूं, मेरी मन बुद्धि का प्लग मैंने कहां लगाया है। एक बार एक बहुत अच्छा उदाहरण एक भाई ने दिया कि वो अपने घर में बैठे थे और फोन कॉल आ गया मोबाइल में, वो फोन कर रहे हैं और दूसरे व्यक्ति थे वो कुछ शांति से कुछ चिंतन करने में लगे हुए थे, तो वो कहने लगे कि अरे जब मैं ध्यान में बैठूं, मैं चिंतन में बैठूं, रोज तुम्हारा फोन उसी समय पर ही तुम अपने घर में बात करते हो और मुझे डिस्टर्ब होता है ना, तो बार बार ये बात होती थी रिपीट। एक बार क्या हुआ, फिर से वो घटना घट रही थी और बिल्डिंग के बाहर से भी कोई चीज को बेचने वाला जोर जोर से चिल्ला करके पास हो रहा था और यहां फोन में बात भी चल रही थी, वो ध्यान में बैठे थे, तो अपनी घरवाली को वो कहते हैं कि मैं जब ध्यान में बैठूं तभी तू मोबाइल में बात करती है और मेरी एकाग्रता का भंग होता है। उसकी वाइफ ने कहा कि मैं जो बात करती हूं वो आपको सुनाई दे रहा है और आपको डिस्टर्ब हो रहा है। बाहर मेरे से ज्यादा चिल्ला के वो अपनी चीजों को बेच रहा है, उसका आवाज नहीं आया आपको? कहते मेरे को वो सुनाई दिया और मुझे डिस्टर्ब हो रहा है। आपको नहीं हुआ? मुझे फोन करने में उसका आवाज डिस्टर्ब कर रहा है। मेरे फोन का आवाज आपको डिस्टर्ब कर रहा है, उसका आवाज आपको डिस्टर्ब नहीं कर रहा है? कहते नहीं, मुझे पता ही नहीं कि वो कोई बेच भी रहा है। कारण क्या? क्योंकि उसका मन का इन्वॉल्वमेंट, उसकी वाइफ जो फोन में बात कर रही है ना, वहां मन लगा है। वो बेच रहा है उसमें उसका ध्यान ही नहीं है, मन वहां गया ही नहीं है। इससे ज्यादा आवाज वो है लेकिन डिस्टर्बेंस नहीं है और उसको पता भी नहीं चल रहा है। और यहां भाव ये है कि हमें उस मन बुद्धि हमारी कहां इन्वॉल्व है, उसको हम कितने ही लोगों के बीच भी बैठ करके डिटैच करके हम अपने विचारों में, अपने चिंतन में मन को लगाएं, तो सभी के बीच में भी क्या होगा? एकांत, एकाग्र। कई भक्तों को आपने देखा होगा, कई संतों के चित्र देखे होंगे कि वो कितने मगन, लवलीन, तल्लीन है, जो बाह्य कोई चीज का प्रभाव उस पर पड़ नहीं रहा है। शंकर की तपस्या को भी दिखाते हैं कि ना उनके सामने वो डांस कर रहे हैं लेकिन उससे कोई उसको डिस्टर्बेंस नहीं हो रहा है। क्यों? उनका मन उसमें लीन है, परमात्मा में, वो ध्यान में, साधना में। तो कोई कुछ भी करे, भले हमें नॉलेज हो कि ये चल रहा है लेकिन मुझे उससे कोई डिस्टर्बेंस नहीं होगा। लेकिन ऐसे एकांत का सभी के बीच होते हुए भी, एकांत के अनुभव के लिए इतनी एकाग्रता भी चाहिए। तो सबके बीच भी एकांत, वरना अकेले हो तो भी एकांत नहीं। दोनों चीजें हैं इसके अंदर। डिपेंड्स तो उस चीज पर है कि हमारी मन बुद्धि कहाँ एकाग्र होती है। और मेजोरिटी का प्रश्न ये रहता है, भक्त हो या ज्ञानी बच्चे भी, भाई योग टूट जाता है, कई बार कहते हैं योग लगता नहीं है, जल्दी योग नहीं लगता है, लगा तो जल्दी से टूट जाता है। तो ये हमारी एकाग्रता की कमी है। और एकाग्रता का आधार किस चीज पर है? आप देखेंगे कि जहां हमारा खुद का इंटरेस्ट है, जो चीज हमें पसंद है, जिसमें हमारी खुद की रुचि है, वहां मन जल्दी से एकाग्र हो जाता है। होता है कि नहीं? सिंपल एग्जांपल लेते हैं कि आज जिनको ड्रामा या पिक्चर देखने की हैबिट है, वो पिक्चर देखते हैं, इतना घंटे मन एकाग्र रहता है कि नहीं रहता है? कभी कोई कहते हैं कि भाई ये पिक्चर देखा मैं तो बोर हो गया? नहीं, इंटरेस्ट है और वो देख रहे हो जिसमें आपको मजा आ रहा है, आनंद आ रहा है, वो सीन देखने, वो सुनने में कभी भी मन इधर उधर भागता नहीं है। मन तो नहीं भागता, इतनी एकाग्रता होती है। देखा है कई लोगों को कि एक बार उन्होंने पिक्चर देखा, मेमोरी भी बहुत पावरफुल हो जाती है, पूरी स्टोरी एक बार देखने से पिक्चर की पूरी स्टोरी याद है। ऐसे किताब पढ़ी हुई हो तो कई बार पढ़े, कई बार अंडरस्टैंड करे, फिर जाके याद रहेगा। और वो एक बार में सारी कहानी याद रह गई। डायलॉग भी याद रह जाते हैं। कारण क्या है? एकाग्रता है वहां पर, और एकाग्रता का कारण खुद का इंटरेस्ट उस चीज में है, इसलिए मन एकाग्र होता है। एकाग्रता का दूसरा आधार, जहां प्राप्ति होती है वहां मन एकाग्र होता है, जहां से कुछ मिल रहा है हमको, प्राप्ति हो रही है, तो वहां थकावट भी नहीं होती, नींद भी नहीं आती है और मन उसमें जुड़ा रहता है। बाबा कई बार मूली में कहते हैं कि भाई अच्छे इनकम हो रही, बहुत क्लाइंट्स, बहुत ग्राहक आ रहे हो, तो पैसे मिल रहे हो तो थकावट होती है। कुछ दिन ऐसे मुहूर्त के होते हैं ना, जो सोना चांदी खरीदने के दिन होते हैं, तो रात भर ज्वेलरों की शॉप है ना, रात भर खुली रहती है, खरीदने वालों की लाइन भी लगती है रात को, और बेचने वाला भी रात भर जागता है, और वहां कॉन्सेंट्रेशन कैसा रहता है, न थकावट है न नींद है, और अपने कार्य में बराबर मन इन्वॉल्व है उसका, कोई गड़बड़ नहीं होती। प्राप्ति, पैसे मिल रहे हैं ना, जहां प्राप्ति हो वहां मन एकाग्र होता। तीसरा है कि जहां प्यार हो वहां मन एकाग्र होता है, जहां स्नेह हो वहां मन की एकाग्रता होती है। हमें देखना है कि हमारा प्यार परमात्मा से कितना है। हम तो इतनी ज्ञान की बातों को समझ रहे हैं, बाबा इतनी ज्ञान की टिप्स हमें दे रहे हैं एक रस होने के लिए, लेकिन मीरा को किसने ज्ञान दिया था? वो तो भक्त थी, लेकिन समाज में ही थी, परिवार में थी, लेकिन हर दम वो किस में इन्वॉल्व रहती थी? कृष्ण, कृष्ण से कृष्ण, हर कार्य में उनकी याद, हर जगह उनको वो ही दिखाई देता था। कहानी है उसकी, जीवन की, और ये तो सत्य कहानी है, कोई बनाई गई नहीं है। वो जहां देखे वहां उसको कृष्ण से कृष्ण से कृष्ण ही दिखते थे। क्यों? उनके दिल में, उनके मन में श्री कृष्ण, मेरे मन में जो है वो मुझे दिखाई देता है। दिखाई क्या देता है? मेरे मन में क्या है? मीरा के मन में कृष्ण बसा था, इसलिए जहां देखे वहां उनको क्या नजर आता? श्री कृष्ण ही श्री कृष्ण। मन में क्या बात बैठ गई है? कई बार हम देखते हैं कि गृहस्थी के किसी नजदीक के संबंधी ने शरीर छोड़ा हो ना, अभी छोड़ा, शरीर को जला भी दिया, लेकिन उनको घर में है ना उनकी भावना आती है, वो दिखाई देते हैं उनको। अब है नहीं वो, लेकिन अंदर उसकी स्मृति है, उनकी याद इतनी स्ट्रांग है कि जिनके कारण उनकी भासना, वो भाव और वो उनको नजर आते हैं। होते नहीं है, खुद के मन में बसे हुए होते हैं, इसलिए वो दिखाई देता है। क्या हमारे मन में है वो इम्पोर्टेंट है। मीरा के पास, जैसे मैंने कहा कि ज्ञान के कोई टिप्स नहीं थे, लेकिन फिर भी सारा दिन कृष्ण की याद में वो जीती थी, और कितने सितम उसने सहन किए, और मीरा के नेत्र को देखो तो भी पता चलता था कि ये परमात्मा की प्यार, उसकी आंखों में कृष्ण के प्रति का प्यार छलकता था, झलकता था, उनके नैनों से दिखाई देता था कि प्यार है परमात्मा के प्रति। योगियों की आंखें कैसे दिखाते हैं? वो सामने है, آنکھیں کھلی بھی ہیں لیکن پھر بھی وہ گم ہے، کھوئے ہوئے ہیں، سامنے والوں کو نہیں دیکھ رہے ہیں، ان کے من میں ہے وہ مورتی، وہ سوروپ، اس آتما کو دکھائی دیتا ہے، یہ ہے ایکاگرتا، پیار۔ کتنے دور تن سے کیوں نہ ہو ویکتی، لیکن سنیہ ہے تو ان کا سوروپ، ان کا چتر بار بار سامنے آتا ہے، کرم کرتے ہوئے بھی آتا ہے، جب اکیلے ہوتے ہیں تو بھی وہی دکھائی دیتے ہیں۔ سنیہ، ہمارا بھی بابا سے کتنا پیار ہے، اتنا ہماری ایکاگرتا، ہمارا یوگ اتنا ایزی سہج اس سنیہ سے ہوگا، جلدی سے یوگ جڑ جائے گا۔ بابا سے دیکھو پراپتیاں، کتنے خزانے بابا سے ملے ہیں، مل رہے ہیں، کہ جو سنسار میں کہیں پر بھی نہیں مل سکتا، کسی ویکتی سے نہیں، کسی کتاب سے نہیں، کسی بازار سے نہیں، کسی مال سے نہیں، جو دھن سے نہ مل سکے، ایسے خزانے بابا نے ہم بچوں کو دیے ہیں۔ شانتی کہیں ملتی ہے بازار میں؟ سکھ ملتا ہے، خوشی ملتی ہے؟ بابا نے دیا ایسا گیان کہیں ملتا ہے؟ کئی بار بابا نے مرلی میں کہا کہ آپ کو لگتا ہے تو جاؤ گھوم کے آؤ، پورے وشو کا چکر لگا کے آؤ، کہیں سے ملے تو آپ کو لے آؤ۔ کہیں پر سے نہیں ملتی وہ چیز جو بابا سے ہم بچوں کو وہ شکتی، وہ گیان، وہ پیوریٹی، وہ گون بابا سے جو مل رہے ہیں، جو نسوارتھ نشچل پیار، نردوش آتمک پیار کہیں نہیں ملتا، ایک بابا سے مل رہا ہے۔ اس لیے ایک باری بابا نے کہا تھا کہ بابا سے کیا کیا ملا ہے نا، پراپتیوں کی لسٹ نکالو، پتا چلے گا۔ اور جہاں اور جن سے مل رہا ہو اس میں من نہیں لگے گا، نیچرل لگے گا جن سے ملتا ہے تو پراپتی سے بھی۔ اور بابا کا دیکھو من کہاں جاتا ہے، جہاں پیار پالنا ملتی ہو، جہاں اچھی پالنا ملتی ہو تو من جاتا ہے نا۔ ریلیشن میں دیکھو بھائی تین ماما ہے، لیکن پھر بھی کہیں گے اے ماما کے گھر میں مجھے ذرا زیادہ رہنا اچھا لگتا ہے، ویکیشن ہو تو میں ان ماما کے پاس جاؤں گی، کیوں دوسرے ماما نہیں ہے، ہے۔ لیکن جہاں آپ کو پالنا اچھی مل رہی ہے، جہاں آپ کو سکھ مل رہا ہے، آپ کو خوشی مل رہی ہے، تو ان کے گھر جانے کا من کرتا ہے، وہاں رہنے کا من کرتا ہے، نیچرل ہے نا یہ چیز۔ تو یہاں بھی بابا سرو سمبندھوں سے ہماری پالنا کر رہا ہے، کسی بھی چیز کی کمی ہماری لائف میں وہ نہیں رکھ رہا، اور پراپتی جیسا کچھ بھی نہیں، ایسی پراپتی، ایسا پیار، ایسی پالنا، تو وہاں من ایکاگر نہیں ہوگا، سہج جو کہاں سے بھی نہ ملے، ایک ہی ستھان ہے کہ جہاں ملے تو من ادھر جائے گا نا۔ بامبے میں کچھ ستھان کچھ الگ الگ چیزوں کے لیے بہت فیمس ہے کھانے کے لیے، تو اچھے اچھے گھروں کے لوگ لائن لگاتے ہیں صبح میں وہاں پر وہ چیز کھانے کے لیے، کس کی فیمس ہے، اور ایسی چیز یہاں ہی ملے گی اور کہیں نہیں ملے گی، صبح میں کیوں لگ جاتی ہے، خریدنے کے لیے، کیونکہ وہاں ہی ملتی ہے اور وہی اچھی ہوتی ہے، تو بھاگتا ہے نا، ویکتی بھاگتا ہے، من بھاگتا ہے، پھر تن بھاگتا ہے وہاں. تو یہاں بھی بابا سے مل رہا ہے تو من بابا کے پرتی ایکاگر ہوگا نا. اور دیکھیں ایکاگرتا کی ضرورت صرف یوگ لگانے کے لیے ہی نہیں ہے، ایکاگرتا کی ضرورت چھوٹے سے بڑے سارے کرموں میں ایکاگرتا کی ضرورت ہے. راستے میں چل رہے ہو تو بھی ایکاگرتا چاہیے، نہیں تو موچ آ جائے گی، یا تو ٹکرا جاؤ گے، یا تو کچھ لگ جائے گا، گر جائیں گے. چلنے میں بھی چاہیے، کھانے میں بھی ایکاگرتا چاہیے، ارے سوئی کے اندر دھاگا ڈالنا ہو تو بھی ایکاگرتا چاہیے نا، کھانا بنا رہے ہو تو بھی ایکاگرتا چاہیے. کون سا کرم ہے جس میں ایکاگرتا کی ضرورت نہیں ہے؟ سب کرم میں ہے. اور جہاں ایکاگرتا سے کاریہ ہوتا ہے وہاں سکسیس، سفلتا ملتی ہے. اور ایکاگرتا نہیں تو سمے بھی بہت جائے گا اور سفلتا بھی نہیں ملے گی. آج میتھمیٹکس میں آپ کیلکولیشن کر رہے ہو، اس میں کانسنٹریشن نہیں تو اتنی بار گنتی کرنی پڑے گی اور کہیں گے میل کھاتا ہی نہیں ہے، اس کا حساب مل ہی نہیں رہا ہے. اتنا پیسہ تھا، اتنا خرچ، تو اتنا بچنا چاہیے، ابھی اتنا بیلنس برابر مل نہیں رہا ہے. ایکاگرتا نہیں ہوتی تو بہت ٹائم جائے گا. کانسنٹریشن کی ہر جگہ پر ضرورت ہے. جیسے ابھی آپ سن رہے ہو، سننے میں بھی ایکاگرتا چاہیے کہ نہیں چاہیے؟ دیکھو یہاں کتنے بیٹھے ہیں، اب جو بول رہے ہیں کسی کا مس بھی ہوتا ہوگا، یہاں بیٹھے ہیں آواز بھی پہنچ رہی ہے ان تک، پھر بھی کہتے ہیں میں نے نہیں سنا. اور کوئی بات سننے میں دھیان ہے تو یہ بات نہیں سنائی دے گی، اور سنیں گے نہیں ایکاگرتا سے، سمجھ میں بھی نہیں آئے گی. کہیں گے آپ نے یہ کہا لیکن سمجھ میں نہیں آیا، پھر سے بولو نا، ذرا میرا دھیان کہیں اور جگہ چلا گیا تھا. تو انڈرسٹینڈ بھی نہیں ٹھیک ہوتا ہے، سمجھ میں نہیں آتا. اور گیان کی گہرائی میں جانے کے لیے بھی تو ایکاگرتا چاہیے. سننے میں، سمجھنے میں اور منن چنتن کرنا ہو تو بھی ایکاگرتا چاہیے. بنا ایکاگرتا کے گیان کے راز کو، رہسیوں کو یتھارتھ روپ سے سمجھ نہیں پائیں گے. پھر جس کو جتنا سمجھ میں آیا وہ اپنا ارتھ نکالتا ہے اس کا، ایک ہی بات کے الگ الگ میننگ، الگ الگ ارتھ ہو جاتے ہیں. کیونکہ جس کو جتنے تک سمجھ میں آیا وہ جہاں تک پہنچ سکا اتنا ہی اس نے ایکسپیرئنس کیا ہے، اس کے آگے گئے نہیں ہے، تو ان کے پاس کہاں سے وہ سمجھ ہوگی؟ وہ ایکسپیرئنس بھی نہیں ہو سکتا اور وہ نالج بھی نہیں ہو سکتی ہے. تو سننے کے لیے بھی ایکاگرتا کی ضرورت ہے. اور جب ایکاگرتا سے سنتے ہیں تو ترنت سمجھ میں آ جاتا ہے، اور سمجھ میں آیا تو ایکشن میں لانا بھی ایزی ہوتا ہے. سمجھ میں ہی جو بات نہیں آئی وہ کرموں میں کہاں سے آئے گی؟ کرم میں بھی نہیں آ سکتی، جس کے کارن بابا کہتے ہیں دھارنا نہیں ہو سکتی ہے، دھارن نہیں کر سکتے ہو کیونکہ سمجھ میں نہیں آئی ہے. سنانے میں بھی ایکاگرتا چاہیے، سننے میں تو چاہیے لیکن سنانا ہو وہاں بھی من ایکاگر ہو، یہ ضروری ہے. کیوں؟ کیا سنانا ہے، کیسے سنانا ہے، خود کو وہ ایکسپیرئنس میں لا کر کے کہنا ہے، سناتے سناتے بھی من کوئی اور وشے میں گیا تو بھی سنانے میں فرق ہوگا، وشے بدل جائے گا، ٹریک بدل جائے گا، وہ وشے نہیں رہے گا، دوسرے وشے میں چلے جائیں گے۔ سننے میں بھی سنانے میں بھی، کیونکہ جو ویکتی جتنا ایکاگرتا سے سنائے گا تو سننے والوں کی ایکاگرتا کے پرسنٹیج بڑھ جاتے ہیں۔ سنانے والے کا ہی دھیان ادھر ادھر جا رہا ہے تو سننے والے کا تو جائے گا ہی جائے گا، سنانے والے کی ایکاگرتا کتنی اتنے سننے والوں کے اوپر بھی افیکٹ ہوگا۔ اس لیے ایکاگرتا صرف ایک دھیان کے لیے ہی نہیں ہے، لیکن ہر کرم میں ایکاگرتا کی آوشیکتا ہے۔ آپ مدھو مکھی کو آپ نے دیکھا ہوگا کہ وہ پھول پر بیٹھتی ہے، مٹھاس مدھ کو وہ اسے چوس لیتی ہے، اس کی ایکاگرتا دیکھو، پھول پر بیٹھی ہو نا مدھو مکھی، آپ ایسے اس کو ٹچ بھی کرو نا، وہ چھوڑتی نہیں ہے ایک رس، ابھی وہ مدھ کو پینے میں اکٹھا کرنے میں لگی ہے۔ تو وہاں سے ہٹتی نہیں ہے، بھائی بھی نہیں لگتا، اتنا وہ مد کو لینے میں انوالو ہے، اس کو ڈر بھی نہیں لگتا، ہٹتی بھی نہیں وہاں سے۔ ہم سوچیں گے ارے ہٹے، نہیں ہٹے گی، اس میں لینے میں ایکاگر ہے وہ۔ میں نے کئی بار چھپکلی کو دیکھی ہے، دیوال پر آپ نے دیکھی ہوگی کہ جب کسی مچھر کو جیو جنتو کو پکڑنا ہو نا تو ایسی دیوال کو چپکی رہتی ہے، آپ کو لگے گا اس میں جان ہی نہیں ہے، ذرا بھی ہل نہیں رہی ہے۔ اور وہ کیا کرتی ہے، ایک جگہ پر ایسے چپک کر کے جو مچھر مکھی یا جو بھی ہے نا، وہ کہاں سے کہاں آ رہا ہے جا رہا ہے، کہاں سے کہاں، ایکاگرتا سے دیکھتی ہے، اس کی موومنٹ کو پہلے سمجھ لیتی ہے، پھر سمجھ میں آیا کہ ادھر سے ادھر، ادھر سے ادھر جاتی ہے، وہ ایکاگرتا سے وہ دیکھ لیا نا، پھر پتا ہے کہ اب بھی یہاں کے بیٹھے کہ اس کو پکڑ لیتی ہے۔ ان کی بھی ایکاگرتا کو دیکھنا کبھی دھیان سے، ہم نے دھیان سے چھپکلی کو ایکاگرتا بھی نہیں دیکھی ہوگی، ہے نا، اس کا کانسنٹریشن بھی زبردست ہوتا ہے، ہم نے دیکھا، تب وہ سفل ہوتی ہے اس کو پکڑنے میں۔ ایکاگرتا نہ ہو تو اس کی چال کو دیکھتی ہے۔ ہم نے کبھی اپنے من کی چال کو دیکھا، تن سے چلتے ہوئے ویکتی کو دیکھتے ہیں، اس کی چال ایسی، اس کی چال ایسی، اپنے خود کی من کی چال شانتی سے دیکھی ہے، ایکاگرتا سے دیکھی ہے کہ میں ابھی یہاں بیٹھی ہوں، میرا من کہاں کہاں کہاں، کس ویکتی کے پاس جا رہا ہے، کس تھان کے لیے جا رہا ہے، کیا وستر کے لیے جا رہا ہے، کہیں کھانے کے لیے جا رہا ہے، کچھ سننے کے لیے جا رہا ہے، کہاں جا رہا ہے، کس چیز کے لیے من بھٹک رہا ہے۔ کوئی ویکتی کہیں بھی گھومتا ہے کچھ پانے کے لیے نا، کچھ لینے کے لیے ہی جاتا ہے، ایسے تو نہیں جاتا، میرا من بھی کیا لینے کے لیے، کیا پانے کے لیے بھٹک رہا ہے، اس کی چال کو دیکھو تو بھی ایکاگرتا ہے نا آ جائے گی۔ اور جگہ سے من اپنے آپ میں ہٹ جائے گا. بابا بھی ہمیں کہتے ہیں کہ یا برکوتی اپنے سوامان میں استھت ہو جاؤ, آتما کو اس کے روپ کو دیکھو, اس کے ستھان میں من کو نیتروں کو ایکاگر کرو, ساری اندریوں کو ایک جگہ پر کیندرت کرو تو ایکاگرتا آئے گی. ایک رس ستھتی کے لیے ایکاگرتا ضروری ہے. ایک رس, ایک ٹیسٹ, جیسے مکھ کا رس ہے ایسے من کا بھی کیا ہے, ٹیسٹ ہے. اور اس لیے دیکھنا جیسے کھانے کی چیزوں کے ہر ایک کا ٹیسٹ الگ الگ ہے نا, رس الگ ہے, کس کو میٹھا اچھا لگتا ہے, کس کو کھٹا اچھا لگتا ہے, کس کو نمک والی چیز اچھی لگتی ہے, الگ الگ نا, کس کو مرچی زیادہ ہو وہ اچھا لگتا ہے, تیکھا اچھا لگتا ہے, ٹیسٹ الگ الگ ہے. مکھ کے, من کے بھی ٹیسٹ کیا ہے, من کا رس بھی الگ الگ ہے. دیکھو بابا کے کتنے سب بابا کے گیان کے سانگ بنے ہیں, لیکن ہر ایک کی سانگ کی پسند اپنی اپنی ہے نا. کہے گا کہ نہیں مجھے بابا کا وہ سانگ بہت اچھا لگتا ہے, وہ گیت اچھا لگتا ہے, اس پر میرا یوگ وہ بجتا ہے اور میرا یوگ لگ جاتا ہے. کوئی کہتا ہے مجھے وہ سانگ اچھا لگتا ہے, کوئی کہتا ہے میرے کو یہ. ارتھات من کا ٹیسٹ کیا ہے, گیتوں کا ٹیسٹ ہر ایک کا, من کا الگ الگ ہے. رنگ دیکھو ہر ایک کو الگ الگ پسند ہے, کس کو کون سا رنگ پسند آتا ہے کپڑوں میں اور کسی کو کون سا رنگ پسند آتا ہے. من کا ٹیسٹ رس الگ الگ ہے, کسی کو کیا سننا اچھا لگتا ہے, کس کو کیا. جیسے مکھ کی ٹیسٹ الگ, ایسے من کا بھی ٹیسٹ ہے, من کا رس ہے. ایک رس کے لیے من کو ایک سے ہی سارے ٹیسٹ چاہیے, جس کو بابا کہتے ہیں سارے سمبندھ ایک سے جوڑ, ایک سے سارے رس لو تو ایک رس ستھتی بن سکے. الگ الگ میں جائیں گے, کئی بار دیکھو آپ کو بہت من پسند چیز آپ نے کھائی ہے, مثال کے طور پر کہ آپ نے آئس کریم بہت پسند ہے آپ نے کھائی, اس کے بعد کوئی اور چیز آپ کو کھانے کے لیے دے تو آپ کہیں گے ابھی نہیں, وہ جو میرا آئس کریم کا ٹیسٹ ہے نا وہ چلا جائے گا, وہ رس میرا چلا جائے گا, اس لیے ابھی کچھ نہیں کھاؤں گی, تھوڑے سمے کے بعد. ابھی تو اس کا رس لینے دو, اس کا سکھ لینے دو, اس کا آنند اس کا مزہ مجھے ماننے دو, ابھی میرے کو کچھ نہیں چاہیے. ہوتا ہے کہ نہیں, ایسے من کو بھی ایک بابا سے سکھ شانتی خوشی لینے کا رس بیٹھ جائے نا, اس سے آنند آنا شروع ہو جائے تو اسی کے لیے من ادھر ہی جائے گا, اور کہیں من پھر جا نہیں سکتا. اس کے علاوہ اسے اور کچھ اچھا لگے گا ہی نہیں. مجھے چاہیے میرے من کو تو میرے بابا سے ہی چاہیے, اور کسی سے مجھے نہ چاہیے. آپ دیکھنا بہت چھوٹے چھوٹے کوئی بچے ہوتے ہیں نا, وہ اپنی ماں کے ہاتھ کے علاوہ اور کسی کے ہاتھ سے کھاتے نہیں ہیں. آپ پیار کرو کھلانے کی, نہیں ممی ہی کھلاوے, میرے کو ممی ہی کھلاوے. ممی کو پتا ہے کہ میرے ہاتھ کے علاوہ اور کسی کے ہاتھ سے میرا بیٹا کی بیٹی کھائے گی نہیں, تو وہ کیا کرتی ہے, جان دیتی ہے نا, وہی کھلائے گی. مجھے بھی ہے کہ ایک بابا سے ہی مجھے یہ چاہیے, اور کسی سے نہیں. ایک رس, स्थिति हमारी वैसे बनेगी। ओम शांति।
शिव पिता को अब याद करो, मुक्ति धाम तुम्हें जाना है। अपने तो कर्मों के बल पर ही सतयुग में तुमको आना है। शिव पिता को अब याद करो।
Thank you.